नमस्कार श्रोताबिन्द, आज नालीबेली कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ। ठिक 8 बजिसकेको छ र सर्वप्रथम यहाँलाई होली पर्वको हार्दिक मङ्गलमय शुभकामना सहित कार्यक्रम नालीबेली कार्यक्रममा चाहिँ हामी सुरु गर्न गएका छौँ। र नालीबेली कार्यक्रममा तपाईँलाई थाहा नै छ, हरेक व्यक्तिसँग आआफ्नो विचार आआफ्नो धारणा हुन्छ र यो धारणासँगै कार्यक्रमका लागि हामीले एकजना पाहुना पनि बोलाइसकेका छौँ र पाहुना हुनुहुन्छ जोशी छापाखाना, खास गरी मोहनगरमा 2031 सालबाट बसिरहनु भएको र 17 साल अगाडिबाट छापाखाना सञ्चालन गरी व्यावसायिक रूपमा काम गरिरहनुभएका हामीसँग एकजना व्यक्तित्व हुनुहुन्छ। उहाँसँग उहाँको परिचयबाट कार्यक्रमलाई चाहिँ हामी अगाडि बढाउनेछौँ। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम नालीबेलीमा।
नमस्कार, सबभन्दा पहिले म देश विदेशमा रहेका नेपालीहरूलाई हिन्दूहरूको महान पर्व होलीको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु को शुभकामना व्यक्त गर्न चाहन्छु र साथै शुक्ला फाटा एफएम र साथी सुरेन्द्रजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।
यहाँले आफ्नो परिचय पनि राखिदिनुहुन्छ कि?
मेरो नाम नरेन्द्र प्रसाद जोशी, जोशी छापाखानाका प्रोप्राइटर।
जोशी, यहाँ तपाईँले यो व्यवसाय गर्न लागेको, छापाखाना सञ्चालन गर्न लागेको 17 वर्ष अगाडिदेखि तपाईँ चाहिँ यस काममा लागिरहनु भएको छ, कस्तो पेसा हो यो? तपाईँ यो पेसामा काम गर्दाको अनुभव के छ तपाईँको?
मैले यो प्रेस लाइन सुरु गर्दाखेरि लगभग मेरो 20-25 वर्ष चाहिँ प्रेस लाइनमै बित्यो र प्रेसको काम मैले सिक्दाखेरि मैले कुनै अन्य बाहिर विदेश इन्डियातिर गएर सिकेको होइन, नेपालमै बेङ्गटी छापाखानादेखि मैले प्रेसको काम शुभारम्भ गरेँ। निरन्तर अविरल रूपले मैले 10-12 वर्षसम्म प्रेसमै काम गरेँ र त्यसपछि आफ्नै स्थानीय ठाउँ भएको हुनाले र आफ्नै ठाउँमा के गरौँ मेहनत गरौँ भन्ने हिसाबले मैले आफैले जोशी बुक बेन्डिङ सेन्टरबाट प्रेसको काम सुरु गरेँ। टेलिकमको अगाडि एउटा खोकामा मैले चाहिँ सुरुमा बुक बेन्डिङ गरेँ। बुक बेन्डिङमा पनि मेरा प्रिय ग्राहकहरूले चाहिँ मलाई प्रशस्तै काम दिनुभयो र मैले त्यो कामको चापलाई देखेर अगाडि बढ्ने मौका पाएँ र पछि मैले प्रेसको सुरुवात गरेँ र प्रेसको काम गर्दाखेरि म खुसी नै छु र सबै साथीभाइहरूले चाहिँ मलाई कामको सहयोग गरेको हुनाले फेरि यसमा म पैसा धेरै कमाउँ। अहिलेको अवस्थामा हजुरको के छ भने एकदमै अप्ठ्यारो स्थितिमा पनि म छैन र एकदमै मेहनतभन्दा बढी कमाउने मनसाय पनि मैले राखेको छैन र बुद्धिजीवीहरूको सरोकार भएको हुनाले यस कार्यमा चाहिँ म सन्तुष्ट नै छु।
भने पछाडि धेरै पैसा कमाउनुपर्छ भन्ने मान्यता छैन तपाईँ?
मेरो धेरै अठा र ग्राहकहरूलाई असन्तुष्ट गरेर आफ्नो मुनाफा मात्रै गर्ने हिसाबले काम नगरिकन सेवामूलक व्यापार गर्ने उद्देश्यले ग्राहकलाई सन्तुष्ट हुने गरी अगाडि काम गर्ने मनसाय छ।
यो छापाखानामा खास गरी तपाईँहरू जस्तो भनौँ न कार्डहरू भयो, बिहेका कार्डहरू होला, अहिले त बिहे सिजन पनि छ होइन, यो फागुनमा पनि बिहे धेरै हुन्छ, यो बिहाका विवाहका कार्डहरू छाप्दा तपाईँहरूलाई जस्तो अब नजिकै भारत पनि छ हामीसँग होइन, टचमा यहाँनिर बनबसै नजिक छ, भारतीय नाका नजिक भएका हामी मान्छे महेन्द्रनगरमा बस्ने, त यो कार्डहरू किन धेरै त्यति धेरै मात्रामा चाहिँ महेन्द्रनगरमा छापिँदैन भन्ने कुराहरू पनि सुनिन्छ, तपाईँले यो महसुस गर्नुहुन्छ कि गर्नुहुन्न?
कार्ड छापाको विषयमा भन्दाखेरि तपाईँको यहाँका कार्ड छाप्ने साथीहरूको मनसाय के छ भनेपछिमा बरु कार्ड चाहिँ इन्डियाबाट लिएर आउने, छापाएको विषयमा चाहिँ भाषागत त्रुटि भएको हुनाले अझै बुद्धिजीवी वर्गले चाहिँ त्यहाँ छपाउने खासै मनसाय गर्दैन।
के कार्डको के स्तर राम्रो नभएको हो त हाम्रो नेपालमा?
कार्डको स्तर त्यति राम्रो पनि छैन, फेरि तपाईँको त्यहाँबाट आउने कारण के छ भनेपछि अब त्यहाँ तिनीहरूले लाखौँ र करोडौँको हिसाबले सफाइ गरेर आउँछन्। फेरि दोस्रो उता र यतामा फरक के छ भने उताबाट ल्याउँदाखेरि जसरी र मेटेरियल ल्याएर हामीले उत्पादन गऱ्यौँ भनेपछि जिएसटी भन्सार चार्ज लागेर त्यो धेरै महँगो हुन्छ। अब त्यहाँबाट ल्याउँदाखेरि तपाईँको के छ भने चाहिँ बिना भन्सार पनि ल्याउने सलखेल गर्ने हिसाबले तपाईँको के छ कि यहाँ र इन्डियामा अलिकति फरक पर्छ। त्यस हिसाबले के छ कि केही केही साथीहरूले चाहिँ नि इन्डियाबाटै कार्ड लिएर यहाँ छपाउने कार्य गर्नुहुन्छ
भने पछाडि विवाहका कार्ड छाप्ने कुरामा चाहिँ कार्ड उताबाट ल्याउँदै छपाइ चाहिँ यतातिर गरिने नेपालतिर भने महेन्द्रनगरतिर गरिने गरे गर्ने गरेका छन्। त यो यो लाइन तपाईँले समात्न जस्तो तपाईँले भन्नुभयो बुक बेन्डिङका कुराहरू पनि ल्याउनुभयो त्यहाँबाट सुरुवात गर्नुभयो र अहिले आएर छापाखानालाई स्थायित्व दिनुभएको छ। अब विभिन्न प्रेसका भनौँ न पेपरहरूलाई पनि तपाईँले चाहिँ निकाल्ने कुरा गरिरहनु भएको छ र अब फेरि अगाडि पनि त्यसलाई चाहिँ निरन्तरता दिनुहुन्छ होला पक्कै पनि। यो प्रेसको जुन पेपरहरू निकाल्ने कुरा छ यो निकालेर पनि कतिको अरू काम र यो काम प्रेसको चाहिँ पेपर निकाल्नेमा के फरक छ तपाईँहरूले के पाउनुहुन्छ खासै?
पेपर र अन्य काममा फरक भन्दाखेरि पेपर के छ भने साथीहरूले कम्पोजिङ गरेर प्लेट लिएर आउँछन्, हामीले त्यसमा धेरै कम्पोजिङ र टाइम लस्ट गर्ने परिस्थिति आउँदैन। खालि उनीहरूले प्लेट ल्याएपछि कागज उनीहरूले नै ल्याउँछन् प्लेट उनीहरूले ल्याउँछन् भनेपछि हामीले खालि इम्प्रेसन छाप्ने काम मात्रै भएको हुनाले त्यति झन्झटिलो नभएको अलिकति अप्ठ्यारो भने तपाईँ के छ कि बिहान अब 4 बजी अथवा 3 बजीदेखि नै हामीले काम सुरु गर्नुपर्ने हुन्छ। पेपर टाइममा निकाल्नुपर्ने भएको हुनाले फेरि दोस्रो मेरो अप्ठ्यारो स्थिति पनि छैन, पुरै परिवार प्रेसमा डिपेन्ड छ, अपरेटर छोराहरू छन्, बुहारी चाहिने तपाईँको कम्प्युटरमै दक्ष छिन्, हाम्रो सम्पूर्ण परिवार तपाईँको प्रेसमै आश्रित भएको हुनाले 24 आवरै सेवा दिने अवस्था छ हाम्रो।
तपाईँले खास गरी जीवनमा आफ्ना भोकाइहरू भोग्नुभयो होला, तपाईँले पक्कै पनि आफ्नो जीवनमा सबैले आफ्नो भोकाइ भोगेका हुन्छन् र तपाईँ यहाँ आउनुभयो अनि यहाँ आएर तपाईँले गरेको स्ट्रगल तपाईँले गरेको मेहनत होइन तपाईँले गरेको सङ्घर्षका कुरा गर्नुपर्दा के कसरी सुरुवात गर्नुभयो यो प्रेसको प्रेस सुरु गर्नुभन्दा अगाडि कसरी यहाँ चाहिँ बस्नुभयो तपाईँको यो भनौँ न तपाईँको आफ्नो जीवनको भोकाइलाई चाहिँ कसरी बयान गर्न सक्नुहुन्छ कसरी बयान गर्न खोज्नुहुन्छ तपाईँ?
मेरो जीवनको बाल्यावस्था अलिकति अप्ठ्यारा स्थितिमा गुज्रियो। म 18 वर्षको छँदाखेरि मेरो बुवा बित्नु हो, घरको जेठो मान्छे मनाइ भए, हामी दुईवटा भाइ एउटा दिदी हुनुहुन्थ्यो, दिदीको बिहे गर्नुभएको थियो, बुवा पहिलेदेखि बिमारी भएको हुनाले अब म मर्छु कि क्या हो छोराको बिहे गरौँ भनेर करिब मेरो 16-17 वर्षमै मेरो विवाह भयो र 18 वर्षमा हुँदाखेरि मेरो बुवा बित्नुभयो। त्यसपछि म श्री घटाल मावि स्कुलमा पढ्थेँ, पढाइलाई पनि मैले निरन्तरता दिन सकिनँ। फेरि अवस्था के भने बिहान 7 बजीको स्कुल जाँदाखेरि खेतीको काम पनि आफैले गर्नुपर्ने, गोरु आफैले जोत्नुपर्ने, एउटा मलाई यस्तो अप्ठ्यारो घटना याद आउँछ। बिहान 3 बजे उठेर गोरु जोत्नुपर्ने, गोरु जोत्दाखेरि के छ भने म 18 वर्षको केटाले त डराउने भयो। मेरो आमा आलीमा बस्नुहुन्थ्यो, छोरा डराउँछ भनेर म चाहिँ 2-3 घन्टा चाहिँ गोरु जोत्थेँ र त्यसपछि बिहान 7 बजीको स्कुल पढ्न जान्थेँ। त्यसै कारणले मैले मेरो पढाइमा पनि मैले निरन्तरता दिन सकिनँ र पछि पढाइमा मेरो टेस्ट दिएपछि मैले पढाइ छोड्नु पऱ्यो र त्यसपछि मैले केही दिन तपाईँको यो बाघफाटामा कटानी प्रक्रिया सुरु भएको थियो र केही त्यो काठको काम पनि गरेँ, त्यो पाइलिङ अथवा लकडी काट्ने काम त्यो गरेँ। त्यसपछि मैले भने अब यो गरेर हुँदैन, मैले केही न केही व्यवसाय कसा गर्नुपर्छ भनेर मैले त्यसपछि प्रेस लाइनतिर मेरा भाइ टेक दाजु जोशीले मलाई चाहिँ नि बेङ्गटेश छापाखानामा पुर्याउनु भयो। मेरा आराध्य गुरुदेव चुडामणि ढकाल, श्याम सुन्दर ढकाल, भागवत ढकालजीले मलाई राम्रै आफ्नै परिवारको हिसाबले चाहिँ मलाई कम्पोज सिकाउनु भयो, बाइन्डिङ सिकाउनु भयो। त्यस अवस्थामा तपाईँको के थियो 6 महिनासम्म चाहिँ मैले पैदल उल्टाखामबाट चाहिँ यहाँ प्रेसमा आएर काम सिकेँ त्यो सङ्घर्ष गरेको अहिले मलाई राम्रै छ. मेरो मैले सिकेको हुनाले मेरो छोरा बुहारी पुरै अहिले के छ पुरै मेरो परिवार नै प्रेसमा आधारित छ. त्यस उसले के छ भनेपछि मैले सङ्घर्ष गरे पनि मेहनतको फल मिठो हुन्छ भने जस्तै मलाई अहिले नै प्राप्त भइसकेको छ. र अगाडि यो प्रेस लाइनलाई पुरै परिवारमा डिपेन्ड गरेर अब जोशी पब्लिकेसन खोलेर अब यसको औद्योगिक क्षेत्र चाहिने यो भाषी जनज्योति चोकमै अहिले म भवन निर्माण गरिरहेको छु. तिन तले भवन तयार भइसकेको छ. सायद नयाँ वर्षदेखि मेरो प्रेसको काम सबै यतातिर आएर खालि तपाईँको टेलिकम लिएर जोशी छापाखाना तपाईँको सम्पर्क स्थान मात्रै हुनेछ र सम्पूर्ण ग्राहकहरूले चाहिने मलाई सहयोग गर्छन् भन्ने आशा राखेको छु.
जस्तो जोशी तपाईँले भन्नुभयो नि विगतका दिनमा गरेका सङ्घर्षले गर्दा अहिले प्रतिफल पाएको महसुस गर्नुभएको छ होइन, त यो दौरानमा तपाईँले जस्तो आफ्ना इष्टमित्रहरूसँग बस्न नपाउनु भएको होला, विभिन्न अब कारणले पढाइलाई चाहिँ निरन्तरता दिन सकेन भन्नुभयो, त के लाग्छ अहिले पनि त्यस्तो पढाइ मैले नगरेको आफूलाई भनौँ न अलिकता खिन्नता अथवा त्यस्तो किसिमको सोच तपाईँमा त्यस्तो लाग्छ कि?
मेरो पढाइमा ब्रेक लागे पनि मैले पढाइलाई निरन्तरता दिइराखेँ. त्यसपछि मैले प्रेसकै दरमियानमा के छ भनेपछि यताबाट मैले रेगुलर पढ्न नसक्ने स्थिति भएको हुनाले ड्रमन्ड राजकीय इन्टर कलेजबाट मैले एसएलसी पास गरेँ.
कुन ठाउँमा पर्छ यो?
पिलिभितमा सरकारी स्कुल नै हो. त्यसपछि मैले इन्टर पनि त्यहाँबाट निकालेँ. त्यसपछि बेचुलरमा मैले अगाडि बढ्न सकिनँ र यस्तै स्थिति र अगाडि पनि मेरो यो अविरल पढाइ नछोडिकन तपाईँको लतिर अगाडि र नेपालगञ्जतिर गएर फर्म भरेर लको परीक्षा दिने मेरो आफ्नो विचार छ.
अझै पनि अहिले कति वर्षको हुनुभयो तपाईँ?
म 50 वर्ष भयो.
50 वर्ष पुग्छ त अझै पनि तपाईँ कलेजमा जाने अब त्यो भनौँ न ल कलेजको विद्यार्थी बन्ने सोच तपाईँको अझै पनि छ?
मेरो ल सम्बन्ध भन्दाखेरि के छ भने चाहिँ म नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएसनको पूर्व उपाध्यक्ष. अदालतबाट मलाई प्रमाणपत्र प्राप्त भएको छ र फेरि तपाईँहरूको मुद्दा मामलामा पनि के छ भने चाहिँ मेरो जोशी छापाखानामा कम्प्युटरमै हामीहरू मुद्दा मामला कम्पोज गर्ने काम पनि हामी गर्छौँ र त्यसपछि यो तपाईँको यो शोधपत्र भन्ने हुन्छ, थेसिस भन्छ, थेसिस टाइपिङ र बाइन्डिङ को काम पनि हुन्छ. फेरि सबभन्दा सन्तुष्ट मेरो पक्ष भन्ने के छ भने थेसिस बाइन्डिङमा मेरो असाध्य रुचि, म आफै बाइन्डिङ गर्छु. फेरि दोस्रो के छ कि म 50 वर्षको भए पनि म आधुनिक टेक्नोलोजीमै पुगिरहेको छु, म पछाडि छैन. कम्प्युटर म आफै चलाउँछु, सेटिङ गर्न मलाई आउँछ. सबै आएर तपाईँको के छ भनेपछि म थेसिस अगाडि बढाउने र अब यो करिब करिब कानुनसँग मेरो लगाव भएको हुनाले लगभग ल पढ्ने मेरो आफ्नो इच्छा छ.
यो जस्तो भनौँ न तपाईँले अब सुरुवात यो कम्प्युटर चलाउनुभन्दा अगाडि तपाईँलाई कम्प्युटर नआएको टाइममा होइन तपाईँले कसरी काम गर्नुभयो? कम्प्युटर त राख्नुभयो होला त्यो त्यो सिक्ने कुरामा. अब भनौँ न अहिले त कम्प्युटर चलाउनु फरर चलाउनुहुन्छ, तर त्यति बेला जति बेला त्यो कम्प्युटर भन्ने सायद महेन्द्रनगरमा आजभन्दा 8-10 वर्ष अगाडि चाहिँ कम्प्युटर भन्ने कुरा चाहिँ धेरैको पहुँच थिएन. अहिले आएर सबैका घर घर कम्प्युटर छन् होइन, त यो कम्प्युटरको कुरामा चाहिँ अहिले भनौँ न प्रविधि पनि अब यो चेन्ज हुँदै गइरहेको अवस्था छ, यसलाई यी कुराहरूलाई मेन्टेन गर्न कतिको सजिलो अप्ठ्यारो हुँदो रहेछ मान्छेले. तर तपाईँले त सक्नुभयो, तर कतिपय मान्छेहरूलाई प्रविधिसँग अझै पनि नयाँ नयाँ टेक्नोलोजी आइरहेछन् जसलाई चाहिँ सबैले उपभोग गर्न नपाइरहेको अवस्था पनि छ कतिपय ठाउँमा.
यो तपाईँको टेक्नोलोजी भन्ने कुरा के हुन्छ भनेपछि तपाईँको मेन्टल र फिजिकलमा डिपेन्ड हुन्छ. मैले कम्प्युटरमा के छ भने म कम्प्युटरमा अगाडि बढ्न सक्ने अवस्था थिएँ, तर मैले 40-42 सालमा सावित्री टाइपिङ पाठशालाबाट मैले टाइप सिकेको थिएँ. सावित्री नगर विकासको मल्लो हलमा त्यो पूर्वतिरको त्यसमा चाहिँ सावित्री टाइपिङ पाठशाला थियो. त्यही बेला मैले त्यहाँ टाइप सिकेको थिएँ.
पछि कति सालमा?
लगभग तपाईँको 42-43 सालतिर. अब त्यसले के छ भनेपछि म यो के हुने रहेछ भने दिमागले बरु बिर्सिने रहेछ. यो फिजिकल जो तपाईँ जो औँलाहरूले अथवा यो हातहरूले शरीरले के रहेछ भने चाहिँ केही दिन काम गरेपछि त्यो नबिर्सिने रहेछ. त्यो टाइपिङ मैले सिकेको हुनाले मैले फेरि त्यसपछि कम्प्युटर सिकेँ. कम्प्युटर सिकेर तपाईँको गुड मर्निङ दैनिक मैले कम्पोजिङ गरेँ कि सम्पादकजी देवराज के भन्ने हुनुहुन्थ्यो उहाँ, यहाँ गुड मर्निङ दैनिक निकाल्ने उहाँ पहिलो यहाँ पत्रकार हो, मैले त्यहाँदेखि सुरु गरेँ र त्यसपछि मैले कम्प्युटर पनि आफूले राखेँ। धेरै प्रविधि नभए पनि सामान्य कम्पोजिङ र सेटिङ सेटिङको काम मलाई आउँछ। अहिले मैले पहिले टाइपिङ नसिकेको भए अहिले कम्प्युटर सिक्ने अवस्था थिएन। दिमागले भ्याउँछ तर शरीरले काम गर्न सक्दैन। टेक्नोलोजीमा के छ भने चाहिँ शरीर परिपक्व भइसकेपछि काम गर्न अलिकति अप्ठ्यारो हुन्छ। त्यसपछि मैले पहिले नै जो तपाईँको यो टाइप सिकाएको थिएँ त्यसले गर्दाखेरि मलाई अहिले कम्प्युटर टेक्नोलोजीमा धेरै सजिलो भयो। त्यसै आधारले मैले अगाडि बढेँ।
अब जसले साँच्चै तपाईँको यो नालीबेरी कार्यक्रममा हुनुहुन्छ, यो कार्यक्रममा नितान्त तपाईँका जीवनसँग भएका जीवन्त कुराहरू जुन चाहिँ अहिले छन् र विगत पनि तपाईँले ती कुराहरूमा चाहिँ गरेका सङ्घर्षहरूका कुरा पनि छन्, त मान्छेको जीवन के रहेछ, कसरी जिउनु पर्दो रहेछ अहिलेको यो मान्छेहरूको, भनौँ न लाखौँ मान्छेहरू छन् तर उहाँहरूको आफ्नो आफ्नो लाइफस्टाइल, आफ्नो आफ्नो जीवन जिउने शैलीहरू छ, तपाईँले आफ्नो जीवनशैलीलाई कस्तो पाउनु भएको छ?
मेरो आफ्नै विचार सेम सादा जीवन उच्च विचार धेरै आइफाइन गर्ने गलत कार्य नशा सम्बन्धी अथवा अन्य सम्बन्धीमा खर्च नगर्ने, जायज खर्च गर्ने, त्यसपछि सेवामूलक व्यापार गर्ने, धेरै मुनाफा नहेरिकन ग्राहकलाई सन्तुष्ट गर्ने, कसैबाट बराबरी लिए पनि कुनै असन्तुष्ट कमजोर पक्ष छ भनेपछि हामीले पैसा मात्रै मुख नहेरेर किनकि हाम्रो पनि दायित्व हुन्छ भनेर उनीहरूलाई सहयोगी भावनाले काम गर्ने गरिरहेको छु। त्यसै उसले के छ कि म आफ्नो व्यापारप्रति सन्तुष्ट छु। व्यापार भन्ने हजुरको व्यवहार हो, व्यवहार राम्रो भएपछि व्यापार राम्रो हुन्छ, व्यवहार राम्रो भएन भने व्यापार चौपट हुन्छ। त्यसै उसले के छ भनेपछि मुनाफा मात्रै नगरेर सेवामूलक व्यापार गरेर सबै ग्राहकहरूलाई सन्तुष्ट गरेर कमजोर स्थितिको मान्छेलाई पनि समाजमा विभिन्न किसिमको हरप्रति, यो संसार अपार छ, यहाँ गरिब पनि छन् धनी पनि छन्, हामीले गरिबलाई मात्र गरिबलाई बढी प्राथमिकता दिनुपर्छ। धनी मान्छे भन्ने के छ कि ऊ आफै सक्षम छ, उसले अहिलेको संसार के छ भने धनीको पछि लाग्छ गरिबको पछि लाग्दैन, तर हामीले होइन, गरिब पनि मानव हो धनी पनि मानव हो। त्यसैले के छ भने चाहिँ धनीलाई समस्या हुँदैन, गरिबलाई 2-4 रुपियाँको पनि समस्या हुन्छ। त्यो अवस्थामा के छ भने चाहिँ त्यस्तो गरिब असहाय त्यस्तो किसिमको आउँछ भनेपछि हामीहरूले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बानी बसाल्नुपर्छ। गरिब धेरै छन् धनी थोरै छ र व्यापारमा अगाडि बढ्ने हो भने गरिब र कमजोरलाई तपाईँ सहयोग गर्नुहोस्, धनी तपाईँको मान्छे कम छन् गरिब बढी छन् भनेपछि गरिबलाई पनि धनीलाई पनि हामीले दोहोरो उसमा हेर्नु हुँदैन रेङ्कमा। हाम्रो लागि ग्राहक भन्ने भगवान् होस् चाहे त्यो धनी होस् चाहे गरिब होस्, हामीले एउटै उसमा राख्नुपर्छ।
भनेपछि धनी गरिबको खाडललाई चाहिँ पुर्नुपर्छ भन्ने मान्यता
पुर्नुपर्छ
होइन। साँच्चै के तपाईँसँग कुरा गर्दा मलाई निकै खुसी लाग्यो। मान्छेमा एउटा न एउटा जानकारी एउटा हुन्छ, जुन जानकारीमा चाहिँ त्यो मेसेज पनि बन्छ, त्यो सबैका लागि एउटा प्रेरणाको विषय पनि हुनसक्छ। तपाईँले भनिहाल्नुभयो धनी गरिब बिचको खाडललाई चाहिँ पुर्नुपर्छ, यो चाहिँ रहिरहनु हुँदैन भन्ने मान्यता तपाईँको। साँच्चै यो मान्यताले कसै न कसै हाम्रा श्रोताहरूको मन छोयो होला पक्कै पनि। र अब नितान्त अब अगाडि बढ्ने कुरामा म यो छापाखानाको प्रेस सम्बन्धीको काम भएका कारणले हामी पनि प्रेससँगै सम्बद्ध छौँ, त यो छापाखाना एसोसिएसनहरू पनि छ कि छैन यहाँ मैन नगरमा के छ अवस्था, यसबारेमा के भन्नुहुन्छ जोशी तपाईँ?
मुद्रण व्यवसाय छ हाम्रो मैन नगरमा तर त्यसले त्यति साह्रो काम गर्न सकिरहेको छैन।
कहिले सुरु भएको हो
यो? लगभग 5-7 वर्ष भयो होला, त्यति सक्षम भएर यसले काम गरेको छैन। नाम मात्रको तपाईँ एसोसिएसन छ, काम चाहिँ त्यसले खासै गर्न सकेको छैन।
के छ यसमा व्यक्तिहरूको अब नेतृत्व गर्ने व्यक्तिहरूको राम्रो काम नभएर हो कि या यसमा चाहिँ यो छापाखाना एसोसिएसन जुन चलाउने कुरामा चाहिँ के कारणले बिग्रिरहेको छ, त किन अगाडि आउन सकिरहेको छैन, यसबारेमा के भन्नुहुन्छ, के कुराहरू भइदिए भने सजिलो हुन्छ तपाईँहरूलाई एसोसिएसनले गरिदियो भने?
एसोसिएसनमा तपाईँको के छ भने मुद्रण व्यवसायमा लागेका साथीहरू सबैलाई गोलबद्ध गरेर केही न केही नीति कार्यक्रम ल्याएर अगाडि बढ्ने किसिमको पहलकदमी गरेको भए यो अवस्थामा पुग्ने थिएन. अब पदमा जाने स्वार्थ लोलुपता हेर्ने, स्वार्थ भन्दाखेरि तपाईँको के छ भने व्यवसाय जस्तो देखाउने, तपाईँको कोटेसन अगेर वगेर भयो भने आफ्नो हिसाबले परिचालन गर्ने, मै खाउँ मै लाउँ भन्ने किसिमको प्रवृत्ति भएर सम्पर्क गरेर आफै काम गर्न खोज्ने वातावरण भएको हुनाले त्यसबाट के छ भने सबैलाई समरूपले ठिकै छ कोटेसन गर्ने. मुद्रण व्यवसायको किसिममा कोटेसनको विभिन्न तौर तरिका हुन्छन्. अब कामको बाँडफाँड कसरी गर्ने, के गर्ने, सबैलाई चाहिने पहुँच पुर्याउनु पऱ्यो, अथवा प्रेसको अवस्था हेरेर उसलाई पनि केही न केही मुद्रण व्यवसायमा लागे बापत कामको बाँडफाँड सम्हाल्नु तरिकाले भयो भने साथीहरू रुष्ट हुँदैनन्. अब यसमा के छ भने दुई चार अलि हुने खानेले मात्रै आफ्नो कामको आदि इत्यादि गर्ने, अरू साथीहरूलाई खासै मतलब नराखेपछि मुद्रण व्यवसायले त्यसपछि काम गर्न सक्दैन. आफ्नो हिसाबले तपाईँ कोटेसनको हिसाबले अगाडि बढ्छन्, त्यस कारणले तपाईँको अगाडि बढ्न सकेको छैन.
महेन्द्रनगरमा कति छापाखानाहरू छन् अहिले हाल चलिरहेका?
12-14 चाहिँ होला सायद, 12-14
12-14 होइन. त यो अहिले जहाँ पनि एसोसिएसनकै कुराहरू हुन्छ, सामान्यतया मान्छेहरू काम गर्ने कुरामा व्यापार व्यवसायको लागि उद्योग वाणिज्य सङ्घ पनि छ, नभएको होइन पक्कै पनि, तर हर काम गरिरहेका जस्तो सुनचाँदीसँग काम गरिरहेका मान्छे, सुनचाँदी व्यवसाय सङ्घ छ होइन, त्यस्तै सिलाइ व्यवसाय सङ्घहरू छ, त्यस्तै अब यो सङ्घहरू जुन यो निर्माण हुने कुरा छ, तपाईँहरूको पनि अब छापाखाना सम्बन्धी मुद्रको तपाईँले भनिहाल्नु भयो होइन, अनि यो एसोसिएसनहरू भए पछाडिको फाइदा हुन्छ कि हुँदैन? जस्तो अब तपाईँले पनि महसुस गर्नुभएको होला काम गरिरहेको दौरानमा, यदि छापाखाना सम्बन्धीको यो एसोसिएसन जसरी हुनुपर्ने थियो त्यसरी भइरहेको छैन पनि भन्नुभयो, त यो एसोसिएसनहरू बने पछाडिको फाइदा कति धेरै हुँदोरहेछ जस्तो लाग्छ तपाईँलाई?
अन्य क्षेत्रको एसोसिएसनहरूले केही न केही आफ्नो के छ कि केही न केही नीति कार्यक्रम ल्याएर उनीहरूले फाइदा लिएकै छन्. मेरो बुझाइ चाहिँ तपाईँको इँटा व्यवसाय छ, उनीहरूले अहिलेको तपाईँको के छ भने ल अहिलेको निर्णयअनुसार तपाईँको हर प्रत्येक व्यापारीले 12 रुपियाँ इँटभन्दा तल बेच्न नपाउने उनीहरूले निर्णय गरे, निर्णय गरेर आफ्नो व्यवसायहरूलाई उनीहरूले फाइदा गराए. अब तपाईँको मुद्रण व्यवसाय भन्दाखेरि तपाईँको के छ भने नेपाल अधिराज्यको सबभन्दा कम रेटमा पाइने, प्रेसमा सबभन्दा कम मूल्य भएको तपाईँ महेन्द्रनगर, तपाईँ हेर्नुहोस् धनगढी भन्दा पनि पोहोर सालको कोटेसनभन्दा अहिलेको सालको कोटेसनमा झन् कम कोटेसन हालेर हाल्छ. किन भनेपछि मुद्रण व्यवसाय गऱ्यो, साथीहरूलाई समेट्न सकेनन् र त्यसबाट हामीलाई केही पनि फाइदा भएन. फेरि तपाईँको के छ भने जसरी कुरा उठाइहाल्नु हो उद्योग वाणिज्य सङ्घको कुरा आयो, उद्योग वाणिज्य सङ्घले गर्नुपर्ने काम गरिसके गरिराखेका छैन.
जस्तै
तपाईँको जहाँ के दिन्छु भने तपाईँको मेलाकै विषयमा भनौँ, मेलाको विषयमा छपाई सम्बन्धी उद्योग वाणिज्य सङ्घले कोटेसन निकाल्यो. कोटेसन निकालेपछि सायद कोटेसन किन्ने दुईजना, एउटा अर्को एउटामा जुस छापा. अब त्यो 200 रुपियाँमा कोटेसन किनेर पछि त्यहाँ तपाईँको कामको लागि जान्छ त होइन, त हाम्रो त ठेली माथि अर्कैले छाप्ने भयो. ए बाबा, यति लापरवाही काम उद्योग वाणिज्य सङ्घले गर्नुपर्छ? यहाँ त कोटेसन खोल्दैन भने 200-200 रुपियाँ हामीले कोटेसन हालेर काम माग्दै जाँदाखेरि हाम्रो त ठेली उतैबाट छापिएर आउँछ, वा हामीलाई पङ्गु बनाउने, कोटेसनै नखोल्नु पर्ने है? त यस्तो गैर जिम्मेवारी काम पनि गर्नुहुन्छ? यहाँको उद्योग वाणिज्य सङ्घ नि हामीले जाने भोट दिएर यिनीहरूलाई जिताउने, हाम्रो वास्ता नगर्ने, बाहिरबाट काम गराएर ल्याउने, बाहिर के आकाशबाट त आउँदैन थियो होला,
पक्कै पनि आउँदैन. हामीले सबैले मिलेर गर्नुपर्ने कामहरू हो यो चाहिँ. उद्योग वाणिज्य सङ्घले पनि आफ्नो जिम्मेवारी निभाउनु पऱ्यो, हामी व्यापारीहरूले पनि आफ्नो जिम्मेवारी निभाउनु पऱ्यो होइन. ती कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने कुराहरू तपाईँले भनिहाल्नुभयो. अब रेडियो कार्यक्रमबाट हामी बिदा माग्ने बेला पनि आइरहेको छ, अब 2-4 मिनट मात्र समय बाँकी रहेको छ जोशी. अब साँच्चै के तपाईँले आफ्नो यो क्षेत्रमा छापाखाना सम्बन्धी धेरै कामहरू गरेको अनुभवले काम गरिरहनु भएको छ र जीविकोपार्जन पनि चलिरहेको छ, नितान्त रूपमा तपाईँ यसमा लागिरहनु भएको छ, हामीले धेरै वर्षदेखि तपाईँलाई देखिरहेका छौँ तपाईँले यो काम गरिरहनु भएको छ, जस्तो यो समाजसेवाका कुराहरू पनि अहिले धेरै मान्छेहरू गरिरहेका छन् र तपाईँ पनि एउटा समाजसेवीका रूपमा हामीले पनि यता कता नाम सुनेको छौँ तपाईँको, के लाग्छ यो समाजसेवा पनि गर्नुपर्छ भन्ने कुरामा कतिको तपाईँ सन्तुष्ट हुनुहुन्छ अथवा समाजसेवा भनेको गर्नै पर्ने काम रहेछ जस्तो महसुस के गर्नुहुन्छ यहाँ समाजसेवाको बारेमा?
मानिस सामाजिक प्राणी हो, समाज बिना मानिस एक मिनट पनि बाँच्न सक्दैन। आफ्नो जीविका त तपाईँहरूको जनावरले पनि गरिरहन्छ, गाईबस्तुले पेट पालिरहन्छ, हामी त एउटा मानव हो, हामी सामाजिक प्राणी हो, हामीले समाजमा बस्नुपर्छ, समाजको हर प्रत्येक क्षेत्रलाई हामीले हेर्नुपर्छ र सामाजिक प्राणी भएको हुनाले सामाजिक कार्य गरेर अगाडि बढ्नुपर्छ, यसमा कोही दुई मात्रै छैन। समाज अगाडि बढाएर समाजमा चेतना दिएर समाजको स्तर अगाडि बढाएर हामीले अगाडि बढ्नुपर्छ।
अब जो यो छापाखाना सम्बन्धीका काम गर्न नवयुवाहरू जो आइरहेका छन्, तपाईँले भन्नुभयो तपाईँकै फ्यामिलीबाट पनि छोरा बुहारीहरू लागिरहेका छन्, युवा पिँढीहरू पनि यसमा आउँदैछन् होइन, उहाँहरूलाई मेसेजका रूपमा अन्तमा के भन्न चाहनुहुन्छ यो रेडियो कार्यक्रमबाट?
व्यापार हो, व्यवहार व्यापार गर्नुभन्दा पहिले व्यवहार सिक्नुपर्छ, पहिले व्यवहार सिकेपछि व्यापार हुन्छ। फेरि तपाईँ के छ कि हाम्रो जस्तो पहिलेको त्यो टाइपको टाइप गरे जस्तो अहिले कम्पोजिङ प्रविधि छ होइन, अहिले टेक्नोलोजी कहाँ पुगिसकेको छ। अहिले मैले नै तपाईँको भन्दाखेरि तपाईँ के छ कि मैले यहीँनिर बसेर आफ्नो व्यापार गर्न सक्छु, अनलाइनबाटै अर्डर आउँछ, अनलाइनबाट अर्डर जान्छ, ब्याङ्कबाट क्यास पेमेन्ट आउँछ र युग अनुसार काम गर्न सक्यो भनेपछि इमान्दारीका साथ तपाईँ काम गर्नुहोस्। पैसालाई मात्रै सर्वोपरि नगरेर व्यक्ति समाज सहाय असहाय सबैलाई इत्यादि गरेर आफ्नो जिम्मेवारी अगाडि बढाउनुहोस् र यो फेरि दोस्रो के छ कि यो क्षेत्र भने तपाईँको मिडिया यो प्रेस क्षेत्र भएको हुनाले र मेरा बाजु बाजे बराजुहरूले पनि तपाईँको निरन्तर काम गरिराखेका हुनाले पञ्चाङ्ग बनाउने अठोला पञ्चाङ्ग हाम्रै परिवारबाट तपाईँ निस्किया हो, हाम्रा पुर्खाहरू चाहिने त्यो पाटी चिन्ह भन्ने बनाउँथे र मेरो पुर्खाको कामअनुसार मैले अहिले प्रेसमै काम गर्न पाएको हुनाले म एकदमै गौरवान्वित भएको छु।
भोलि भविष्यमा तपाईँकै छोराले पनि यो पेसालाई चाहिँ अँगालेर भोलि राम्रो स्तरमा पुर्याउन सकेको हेर्न चाहनुहुन्छ होला नि तपाईँ पनि? पक्कै
एकदम मैले पुर्याइसकेको छु। जोशी ट्रेड एन्ड सप्लाई चाहिँ मेरो छोराको नाममा दर्ता छ, तपाईँको जोशी छापाखाना मेरो यसमा छ र तुरुन्तै म चाहिँ जोशी पब्लिकेसन खोलेर अगाडि बढिरहेको छु, यो ग्राहकलाई पनि सुशिक्षित गराउँदै जान्छु र म सेवा गर्ने मेरो मनसाय छ, सेवाको अवसर दिन सबैलाई म विनम्र अनुरोध गर्दछु।
धन्यवाद भन्न चाहन्छु तपाईँले आफ्नो अमूल्य समय हामीलाई दिनुभएको छ र रेडियो कार्यक्रम नालीबेलीको समय पनि अब लगभग सकिने आँट्यो। आज होली पर्व, अब हामी सबैले चाहिँ होली खेल्ने रङको पर्व हो, एकदमै सौहार्दपूर्ण रूपमा हामीले खेल्न पाउँ होइन, सबैले खेलेको हेर्न पनि पाउँ र हामी पनि खेल्नेछौँ, तपाईँहरू पनि होली पर्वलाई चाहिँ हर्षोल्लासका साथ मनाउँदै गर्नुहोला भन्दै श्रोतामाझ आजको रेडियो कार्यक्रम नालीबेलीमा हाम्रा जोशीजी जस्तै तपाईँ पनि आफ्ना भनाइहरू सार्वजनिक गर्न चाहनुहुन्छ, आफ्ना सङ्घर्षका कुराहरू राख्न चाहनुहुन्छ भने हामीलाई 0995-21615 फोन गर्न सक्नुहुन्छ, आफ्नो नाम टिपाउन सक्नुहुन्छ। हवस् त, आजका लागि रेडियो कार्यक्रम नालीबेलीबाट टेक्निकल सपोर्टमा साथ दिने कमलजीलाई विशेष धन्यवाद भन्दै म सुरेन्द्र पनि बिदा हुन्छु। हस्त, नमस्कार।